मुक्ति को मार्ग,
मुक्ति को मार्ग यीशु हुन पापे की बासनालाई सत्य र जीवन हुने नै हुन स्वर्गमा जानलाई स्वर्गमा जान
आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौँ। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौँ, यो आशा गर्दै कि आज पनि हामीलाई आशिष दिनुहुनेछ, हाम्रो रित्तो खाली हृदयलाई भरिदिनुहुनेछ आफ्नो वचनले र हामीलाई आत्मिक रूपमा तृप्त गराउनुहुनेछ। प्रभु येशु ख्रीष्टको नाममा यो प्रार्थना माग्छु, आमेन। मित्र, झुट्टा शिक्षकहरूद्वारा सत्य विश्वास त्याग ल्याइँदछ भन्ने विषय अन्तर्गत अघिल्लो दिनमा हामीले दोस्रो पत्रुस 2:1-3 पदबाट वचन अध्ययन गरिरहेका थियौँ। आज पनि यही विषयबाट हामी दोस्रो पत्रुस 2:4-8 पदसम्मबाट वचन देख्नेछौँ। सबभन्दा पहिले अघिल्लो दिनमा अध्ययन गरेको वचन खण्डलाई पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, दोस्रो पत्रुस 2:1-3 पदमा, तर जसरी मानिसहरूको बीचमा झुट्टा भविष्य वक्ताहरू हुन्थे, उसरी नै तिमीहरूका बीचमा पनि झुट्टा शिक्षकहरू हुनेछन्, जसले तिमीहरूलाई किन्नुहुने प्रभुलाई समेत इन्कार गर्दै गुप्त तवरले नाश पार्ने झुट्टा शिक्षाहरू भित्र हुनेछन् र आफूमाथि चाँडै आउने विनाश ल्याउँछन्, अनि तिनीहरूका विनाशकारी बाटाहरूका पछि पछि धेरैजना लाग्नेछन्। उनीहरूको कारणले गर्दा सत्यको बाटोको निन्दा गरिनेछ, अनि लोभको कारणले बनावटी कुराहरूद्वारा तिनीहरूले तिमीहरूलाई वा तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूको अघिदेखिको न्यायले अब ढिलो गर्दैन र तिनीहरूको विनाश निदाउँदैन। यहाँ हामी सत्य विश्वास त्याग ल्याउने झुट्टा शिक्षकहरूको परिभाषा देख्छौँ, साथै तिनीहरूका नाश गर्ने शिक्षाहरू, सिद्धान्तहरू, तिनीहरूका अभ्यासहरू, तिनीहरूका उद्देश्य, लक्ष्य, साथै तिनीहरूका दण्ड वा इन्साफको बारेमा देख्छौँ। अहिले पत्रुस भूत वा अतीतमा सत्य विश्वास त्यागका तीन उदाहरणहरू हामीलाई दिनेछन्। उसको पहिलो उदाहरण ती स्वर्गीय दूतहरू हुन् जसले पाप गरेथे, यो 5:4 देख्छौँ। अनि यो एक उदाहरण हो कि कसरी शैतान काम गर्दछ। उसको दोस्रो उदाहरण नूको दिनको संसार हो, जुन 5 देख्छौँ, अनि यो संसारको उदाहरण हो। अनि तेस्रो उदाहरण 6 हामी देख्छौँ, जुन सदोम र गमोराको सहरहरू खरानीमा परिणत हुने कुरा छ, अनि यो चाहिँ शरीरको उदाहरण हो। हामीसँग यहाँ संसार, शरीर र शैतान छ, तर पत्रुसले शैतानको सर्वप्रथममा राख्छन्, शैतान, संसार र शरीर। यी तीन शत्रुहरू हुन् र तपाईँ र म होसियार हुन आवश्यक छ। प्रेमको प्रेरित युहान्न भन्दछन्, 1 युहान्न 2:15, संसारलाई प्रेम नगर, न संसारमा भएका कुराहरूको नै प्रेम गर। यहाँ उल्लेखित संसार सुन्दर नदी नाला, सागर, झरना, पहाड, पर्वत र रुखहरू, फूलहरू हुने संसार होइन। यसको मतलब ती संसारिक रीति प्रणालीहरू हुन् जुन परमेश्वरको विरुद्ध छ, तिनै कुराहरू हामीले प्रेम गर्नु हुँदैन। पत्रुसले सर्वप्रथम शैतानको बारेमा र यस तथ्यको बारेमा कुरा गर्दछन्, भूतकालमा परमेश्वरले स्वर्गीय दूतहरूलाई दण्ड दिनुभएको छ। स्वर्गीय दूतहरूको विषय र दुष्ट आत्माहरू अति नै विवादस्पद र आज अति नै धेरै एक प्रसिद्ध कुरा हो। भन्नु नै पर्दा यसमा अति नै धेरै ध्यान दिइएको छ, धेरै पुस्तकहरू शैतानको बारेमा र दुष्ट आत्माहरूको बारेमा लेखिएका छन्। अमित्र, हामी शैतानका चाल र उपायहरूको बारेमा अनभिज्ञ हुनुहुँदैन, हामी त्यससँग सावधान रहनुपर्छ। दोस्रो पत्रुस 2:4 यस प्रकार लेखिएको छ, किनकि परमेश्वरले ती स्वर्गीय दूतहरूलाई छोड्नु भएन जसले पाप गरेका थिए, तर तिनीहरूलाई अथाह कुण्डमा हाल्नुभयो अनि न्यायको लागि साँची राख्नलाई अन्धकारका साङ्लाहरूमा सुम्पिनुभयो। किनकि परमेश्वरले ती स्वर्गीय दूतहरूलाई छोड्नु भएन जसले पाप गरेका थिए। धेरै टिप्पणीकारहरू सोच्दछन् कि यसले उत्पत्ति 6 उल्लेखित घटनाहरूको संकेत गर्दछ। म यस कुरासँग सम्मत वा एकमत छुइन, किनभने म विश्वास गर्दिन कि त्यहाँ उल्लेख भएका परमेश्वरका पुत्रहरू स्वर्गीय दूतहरू थिए। उत्पत्तिले मानिसको वंशवालीको बारेमा बताउँदछ। यसले त्यो परिवारसँग सम्बन्ध राख्छ जुनले ख्रिष्टको आगमनतिर डोर्याइरहेको थियो, जुनले उहाँलाई संसारमा ल्याउने थियो। त्यो वंश, त्यो लाइन संसारसँग अन्तर्विवाह गरे, अर्थात् कैनको वंश वा लाइनसँग अन्तर्विवाह गर्यो र त्यस्तो पिँढी ल्यायो जो यति धेरै भ्रष्ट दुष्ट पापी थिए कि परमेश्वरले तिनीहरूमाथि जल प्रलय पठाउनु भयो। बस त्यही नै उत्पत्ति छ अध्यायको बारेमा हो, र मलाई लाग्दैन कि यहाँ दुई पत्रुसको दोस्रो पत्रुसको यो पदसँग त्यससँग कुनै सम्बन्ध वा संकेत छ। त यस पदको संकेत कसतिर, कोतिर, केतिर हो? यसको सम्बन्धमा म केही अनुमान गर्नेछु, यद्यपि शास्त्रले हामीलाई यसको सम्बन्धमा कुनै अस्पष्ट दृष्टिकोणको नदिए तापनि हामी पत्ता लगाउँछौ कि यहुदाले पनि यी कुराहरूका संकेत गर्दछन्। प्रकाशको पुस्तकले हामीलाई यसको केही संकेत दिन्छ र धेरै भविष्य वक्ताहरूले यस क्षेत्रलाई हामी कहाँ अलिअलि केही खुल्दछन्। मानिस यो पृथ्वीमा पछिबाट आउने प्राणी थियो। मानिस यहाँ धेरै लामो समयदेखि रहेको छैन। पृथ्वीमा मानिस हुनुभन्दा पहिले यो स्पष्ट छ कि निश्चय नै त्यहाँ अर्को सृष्टि गरिएका प्राणीहरू थिए। मानिस दृश्यमा प्रकट हुनभन्दा धेरै लामो समय अघि वा पहिले त्यहाँ सृष्टि गरिएका स्वर्गीय दूतहरू थिए। ती स्वर्गीय दूतहरूमध्ये जो उहाँका सृष्टि थिए र जो उहाँका दूतहरू थिए, कोही कोहीले उहाँको विरुद्ध विद्रोह गरे र शैतानलाई पछ्याए, शैतानको पछि लागे। हामीलाई प्रकाश 12:7 पदमा भनिएको छ, अनि स्वर्गीयमा लडाईँ भयो, माइकल र उनका दूतहरूले अजिङ्गरको विरुद्धमा लडाईँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले लडाईँ गरे। पछाडि भूतकालमा आज शैतान भनिने प्राणीद्वारा परमेश्वरको विरुद्ध विद्रोह अगुवाई गरेथ्यो। शैतानसँग धेरै नामहरू छ, त्यो अति नै ठुलो विश्वासघाती ठग धोकेबाज हो। त्यो सुरुदेखि नै झुट बोल्छ र झुट छ। यो प्राणीले परमेश्वरको विरुद्ध विद्रोह गर्यो र त्यहाँ उसलाई ठुलो संख्यामा स्वर्गीय दूतहरूले पछ्याए, साथ दिए, उसको पछि लागे। अनि पत्रुसले हामीलाई भन्दछ, यी कुनै स्वर्गीय दूतहरू जसले विद्रोह गरेथे पहिले नै साङ्लाहरूमा छन्, तिनीहरू पहिले नै कैद गरिएका छन्, तर तिनीहरूमध्ये कोही कोहीलाई अहिलेसम्म निष्क्रियको स्थानमा ल्याइएको छैन। तिनीहरू आज संसारमा अति नै धेरै सक्रिय छन् र म विश्वास गर्दछु कि तिनीहरू दुष्ट आत्मा, प्रेत आत्माहरू हुन् जुनको बारेमा परमेश्वरको वचनमा हामी पढ्छौं। यिनीहरू शैतानका दूतहरू हुन्, यिनीहरू शैतानको योजना पूरा गर्ने काम गर्दछन्, यिनीहरू अति नै धेरै सक्रिय छन्। मित्र, यसकारण यस पदमा उल्लेखित संकेत चाहिँ परमेश्वरको विरुद्ध शैतानद्वारा अगुवाई गरिएको विद्रोह हो, जुन यो पृथ्वीमा मानिसहरू प्रकट हुनभन्दा धेरै लामो समय पहिले स्थान लिएथ्यो, तर तिनीहरूलाई अथाकुण्डमा हाल्नुभयो। अमित्र, यहाँ उल्लेखित अथाकुण्ड नर्क होइन, यसको ग्रिक शब्द टर्टुरस हो, अनि यो गुम निन्दितहरू जाने स्थान हो, यो नर्क होइन। नर्क अहिलेसम्म आफ्नो काम गर्न खोलिएको छैन र अति नै पछिबाट आखिरमा मात्र खोलिनेछ। शैतान नर्कमा छैन, त्यो आज पूरा संसारमा स्वतन्त्र भएर घुमिरहेको छ। अय्युबको पुस्तक अनुसार त्यो परमेश्वरको उपस्थितिमा पनि जान सक्छ, अनि त्यो गर्जने सिंह झैं हो, कसलाई निलो भनी खोज्दै चारैतिर घुमिहिँड्दछ। यद्यपि शैतान नर्कमा नभए तापनि त्यसका केही निश्चित दूतहरू पहिले नै कैदमा थुनिएको छन्, अनि न्यायको लागि साँची राख्नलाई अन्धकारका साङ्लाहरूमा सुम्पिनुभयो। साङ्लाहरूको ग्रिक शब्द सिरा हो। धेरैले विश्वास गर्छन् कि यो सेरोस हुनुपर्दछ, किनकि यो नै शब्द उक्तम मूल लेखहरूमा प्रयोग गरिएको छ। सेरोसको मतलब अघात खाँदहरू वा गुफाहरू हुन्। यी दुई शब्दहरू धेरै नै मिल्दोजुल्दो छ। यो स्पष्ट छ कि यी स्वर्गीय दूतहरू अन्धकारका अघात खाँदहरूमा छन्। मानिसहरू सोच्दछन् कि नर्क आगोको स्थान हो, तर म सोच्दछु यो अन्धकारको स्थान हो। अन्धकार र आगो कति पनि आपसमा साथसाथ जाँदैन, किनभने आगोले ज्योति बनाउँछ। के तपाईँ अनन्तकालीन सधैँभरिको लागि अन्धकारमा हुने कुराको कल्पना गर्न सक्नुहुन्छ? के को लागि तिनीहरूलाई अन्धकारका अघात खाँदहरूमा सुम्पिए भन्दा न्यायको लागि साँच्ची राख्नलाई। तिनीहरूलाई अहिलेसम्म न्याय गरिएको छैन, तिनीहरूको विरुद्ध दोषारोपण वा अभियोग बनाइसकिएको छ। परमेश्वरले तिनीहरूलाई दोषी घोषणा गरिसक्नु भएको छ र तिनीहरूले दण्डको लागि पर्खिरहेका छन्। भनिएको छ, किनकि परमेश्वरले ती स्वर्गीय दूतहरूलाई छोड्नु भएन जसले पाप गरेका थिए, तर तिनीहरूलाई अथाह कुण्डमा हाल्नुभयो अनि न्यायका लागि साँची राख्नलाई अन्धकारका साङ्लाहरूमा सुम्पिनुभयो। पद पाँचमा भनिएको छ, अनि प्राचीन संसारलाई बाँकी राख्नु भएन तर भक्तिहीनहरूको संसारमाथि जलप्रलयलाई ल्याइकन धार्मिकताका प्रचारक आठौं व्यक्ति नूलाई जोगाउनुभयो। अनि प्राचीन संसारलाई बाँकी राख्नु भएन। तीन अध्यायमा पत्रुस तीन संसारको बारेमा कुरा गर्दछन्। त्यो संसार जुन थियो, त्यो संसार जुन छ र त्यो संसार जुन आउनेछ। मतलब भूतकालीन संसार, वर्तमान संसार र भावी संसार। परमेश्वरले प्राचीन संसारलाई बाँकी राख्नु भएन, मतलब भूतकालीन संसारलाई बाँकी राख्नु भएन, जुन नुभन्दा पहिलेको संसार हो त्यसलाई बाँकी राख्नु भएन। तर भक्तिहीनहरूको संसारमाथि जलप्रलय ल्याइकन धार्मिकताको प्रचारक आठौं व्यक्ति नुलाई जोगाउनुभयो। मतलब त्यहाँ नु लगायत आठजना थिए। नु उसका तीन छोराहरू र तिनीहरूका तीन पत्नी र नुका पत्नी जो जलप्रलयबाट बचे थिए। अमित्र अरू मानिसहरू चाहिँ त्यस्तो जीवन जिइरहेका थिए मानौ परमेश्वर हुनुहुन्न थियो। तिनीहरू शरीरमा रहिरहेका थिए। तिनीहरू त्यस्तो जीवन जिइरहेका थिए जुन अति नै भ्रष्ट, दुष्ट र निज थियो। तिनीहरूका नैतिकता भन्ने कुनै कुरा थिएन। तिनीहरूमा नैतिकता भन्ने कुनै कुरै थिएन। आफूले जे मन लाग्यो त्यही गर्दथे। पशुहरूभन्दा निच स्तरको जीवन जिइरहेका थिए। नु त्यो दिनमा रहन्थे जब त्यहाँ परमेश्वरको विरुद्ध विद्रोह थियो। त्यो दिन जब संसार बिल्कुल अधर्मी अनि दुष्ट र भ्रष्ट व्यवस्थाविहीन बने थियो। उत्पत्तिले हामीलाई भन्छ, उत्पत्ति छ दे पाँच पदमा, पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयका विचारका जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। त्यस दिनमा पूरा संसारभरि उपद्रव थियो। परमेश्वर जलप्रलयको दण्डसँग चाल चल्नुभयो। पूर्ववर्ती नुहाइक संसारको अन्त गरिदिनुभयो। यो नै त्यो संसार थियो। एक मानिस नु र उसका परिवार बाहेक सम्पूर्ण रूपमा अधर्मी भक्तिहीन संसार बने थियो भनिएको छ। अनि प्राचीन संसारलाई बाँकी राख्नु भएन तर भक्तिहीनहरूको संसारमाथि जलप्रलय ल्याइकन धार्मिकताका प्रचारक आठौं व्यक्ति नुलाई जोगाउनुभयो। अनि छ पदमा भनिएको छ, अनि सदोम र गमोराका सहरहरूलाई खरानीमा परिवर्तन गरिकन र तिनीहरूलाई विनाशको दण्ड दिनुभयो र पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति तिनीहरूलाई एउटा नमुना बनाउनुभयो। तपाईँ यसको रेकर्ड उत्पत्ति उन्नाइस अध्यायमा पढ्न सक्नुहुन्छ। सदोम र गमोरामा परमेश्वरले शरीरको दण्ड दिनुभएको थियो। त्यहाँका बासिन्दाहरूले आफैलाई अपकृतिक यौन सम्बन्ध, काम बासना, समलिङ्गगामिकतामा दिएथे वा समलिङ्गगामिकताको अभ्यास गरिदथे। समलिङ्गगामिकता अभ्यास सदोम र गमोरामा स्वीकृत गरिएको अभ्यास थियो अनि यो आज धेरै पश्चिमेली राष्ट्रहरूमा स्वीकृत गरिएको छ। समलिङ्गगामिकताको मतलब हो एउटै लिङ्गका व्यक्तिहरू बीचको अपकृतिक यौन सम्बन्ध हो। अनि यो अभ्यास त्यस बेला गमोरामा र सदोममा आम कुरा थियो। अनि परमेश्वर यस्तो अभ्यासको निन्दा गर्नु भए थियो र आज पनि यस्तो कुरूप पापको परमेश्वर निन्दा गर्नुहुन्छ। भनिएको छ, अनि सदोम र गमोराका शहरलाई खरानीमा परिवर्तन गरिकन तिनीहरूलाई विनाशको दण्ड दिनुभयो र पछिबाट भक्तिहीन जीवन जिउनेहरूका निम्ति तिनीहरूलाई एउटा नमुना बनाउनुभयो। अनि 7 र 8 पदमा भनिएको छ, अनि दुष्टहरूका घिनलाग्दा चालचलनको कारणले विरक्त भएका धर्मी लूतलाई छुटकारा दिनुभयो भने किनकि तिनीहरूका बीचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कुकर्महरूलाई देखेर सुनेर आफ्नो धर्मी मनलाई दिनु पीडित पार्दथे। मतलब लूत सदोमका शहरमा कति पनि र कहिले पनि प्रसन्न थिएनन्। उनी आफ्नो भित्री हृदयमा सधैँ पीडित हुँदथे। सदोममा उसको निम्ति रहनु प्रसव वेदना यन्त्रणा थियो। मैले कहिले पनि लूतको सम्बन्धमा त्यस्तो विचारधारा नको पाएको थिइनँ, अनुमान गरिएको थिइनँ, वा मलाई त्यस्तो कुनै लाग्दैनथ्यो जब उत्पत्तिको पुस्तक मैले पढेथेँ। म पत्रुसको टिप्पणीको लागि खुसी छु कि नत्र म निश्चय नै यो भन्ने पक्षमा थिएँ कि लूत उद्धार पाएका व्यक्ति थिएनन्। पछाडि उत्पत्तिको पुस्तकमा जब हामी पढ्छौँ, हामी थाहा पाउँछौँ कि लूत सदमको शहरमा गए र राजनीतिमा लागे र हामी देख्छौँ कि उसले प्रायजसो परिवारलाई गुमाए। त्यसकारण म यो निष्कर्षमा आउने थिएँ कि उनी उद्धार पाएका व्यक्ति थिएनन्। अरू त के, जब तपाईँ उसका ती दुई छोरीहरूसँग जो उससँग बचे र भाग्न सफल भएका थिए, उसको र ती दुई छोरीहरू बीच जुन कुरा घटे थियो, जब त्यो कुरा पढ्नुहुन्छ, तपाईँ यो कामना गर्नुहुने थियो कि तिनीहरू पनि सदोममा नै रहनुपर्ने थियो। यहाँ पत्रुसले बनाइरहेका पोइन्ट यो हो कि परमेश्वरले त्यस सहरबाट लूतलाई बाहिर निकाली ल्याउनु भयो। उहाँ जान्नुहुन्छ कि कसरी धर्मीहरूलाई छुटकारा दिनु। हामीलाई पद 6 मा भनिएको छ कि यी सबै हामीलाई उदाहरणको निम्ति, नमुनाको निम्ति दिइएका छन्। के को उदाहरण? म सोच्दछु कि तपाईँ र म दुई ठूला आश्चर्यचकितहरू पाउन गइरहेका छौँ जब हामी स्वर्गमा जान्छौँ। पहिलो आश्चर्यचकित यो हुनेछ कि स्वर्गमा कोही कोही मानिसहरू हुन गइरहेका छैनन् जसको बारेमा हामी निश्चय थियौँ कि तिनीहरू त्यहाँ निश्चय नै हुनेछन्। तिनीहरू वास्तवमा खास सत्य विश्वासीहरू थिएनन्, यद्यपि हामीले तिनीहरू सत्य पक्का विश्वासीहरू सोचे तापनि। अनि दोस्रो र अन्तिम ठूलो आश्चर्यचकित पार्ने कुरा यो हुनेछ, स्वर्गीयमा केही त्यस्ता मानिसहरू हुन गइरहेका छन् जसको बारेमा हामीले कहिले पनि सन्देह गरेका थिएनौँ कि तिनीहरू खास पक्का नयाँ जन्म पाएका परमेश्वरका सन्तान थिए। तिनीहरूसँग त्यति धेरै राम्रा साक्षीहरू थिएनन्। लूत यसको एक उदाहरण हुन्। मलाई लाग्दैन कि यस मानिससँग परमेश्वरको निम्ति कुनै साक्षी थियो। जब स्वर्गीय दूतहरू आएर भने सदोम र गमोराको शहर नष्ट हुनेछ, लूत आफ्ना ज्वाइँहरूतिर गएर भने, मैले परमेश्वरबाट सन्देश पाएँ कि उहाँले यो शहरलाई नष्ट गर्न गइरहनु भएको छ, उहाँले यसको दण्ड दिन गइरहनु भएको छ, यस शहरलाई छोडेर भागौँ। अनि टिपोटले भन्छ उत्पत्ति 19:14 पदमा, तर ज्वाइँहरूलाई त तिनले ठट्टा गरेको जस्तै लाग्यो। मलाई लाग्छ तिनीहरूले भने, हामी तपाईँ बुढा मानिसलाई विश्वास गर्दैनौँ या जुन प्रकारको जीवन जिइरहेका छौँ यसले हामीलाई यो प्रकट गर्दैन कि तिमीसँग त्यति धेरै परमेश्वरको वा परमेश्वरमा विश्वास र भरोसा छ। जुन प्रकारको जीवन जिइरहेका छौ यसले हामीलाई यो प्रकट गर्दैन कि तिमीसँग त्यति धेरै परमेश्वरमा विश्वास र भरोसा छ। अनि यदि मैले खालि उत्पत्तिको पुस्तक मात्र पढेँ, म पनि यस निष्कर्षमा आउने थिएँ कि लूत स्वर्गमा जान योग्य थिएनन्, उनी उद्धार पाएका मानिस थिएनन्। तर पत्रुस भन्छन् उहाँले धर्मी लूतलाई छुटकारा दिनुभयो। अनि यसको मतलब खालि लूत मात्र होइन, किनभने उसका दुई छोरीहरू र उसका पत्नी पनि उससँगै गएथे। यद्यपि उसको पत्नी सदोमदेखि निस्केर केही पर पुगेपछि त्यस शहरतिर फर्केर हेरेकोले गर्दा त्यही नै मरिथे। लूतलाई धर्मी भनिएको छ किनभने उनी परमेश्वरको दृष्टिमा धर्मी थिए। भनिएको छ, अनि दुष्टहरूका घिनलाग्दा चालचलनहरूको कारणले विरक्त भएका धर्मी लूतलाई छुटकारा दिनुभयो। ती मानिसहरूका जीवन जिउने तरिकाको लूतले बिल्कुल मन पराएनन्। उसले त्यसको घृणा गरे। उनी खाली एक मानिस थिए जुनको अर्थ हो उनी परमेश्वरको सामने धर्मी ठरिएका थिए, किनभने उसले परमेश्वरलाई अब्राहमले जस्तै विश्वास गरे, यद्यपि उसले अब्राहमको जस्तो जीवन जिएका थिएनन्, जुन जीवन संसारमा एक साक्षी थियो। लुत शास्त्रको पानामा परमेश्वरको पवित्र जन धर्मी व्यक्तिको रूपमा उभिन्छन्, जसलाई उसको विश्वासको कारण धर्मी ठरिएका थिए, किनकि तिनीहरूका बीचमा बसोबास गर्ने ती धर्मी मानिसले तिनीहरूका कुकर्महरूलाई देखेर सुनेर आफ्नो धर्मी मनलाई दिनु पीडित पार्दथे। तिनीहरूका कुकर्म देखेर सुनेर अमित्र त्यस मानिसले देख्नुपर्ने घृणित अनैतिकता र सुन्नुपर्ने फोहोर गन्दकी कुराको कल्पना गर्नुहोस्। अमित्र म विश्वास गर्दिन कि परमेश्वरको सन्तानले निरन्तर गन्ध फोहोर बातचितमा लिप्त भइरहन सक्छन्। गन्ध फोहोर बातचितले गन्ध फोहोर क्रियामा डोर्याउनेछ। परमेश्वरले यस मानिसलाई भन्नुभयो, लुत तिमी यस सहरबाट बाहिर निस्कनु पर्नेछ, म यसलाई तिमीसँग नष्ट गर्न सक्दिन। उही समयमा त्यहाँ एकजना अब्राहम नाम गरेका मानिस थिए जसले लुतलाई आलोचना निन्दा गरिरहेका थिएनन्, तर उसको निम्ति प्रार्थना गरिरहेका थिए। अब्राहमले सदोमको सहरको निम्ति प्रार्थना गरे। उनी चाहन्थे कि आफ्नो भतिज लुत बचेको। अब्राहमले 50 धर्मी मानिसहरूको खातिर त्यस सहरलाई बचाउन विन्ती गरे। अब्राहम अन्तिममा 10 धर्मीहरूको लागि त्यस सहरलाई बचाउन परमेश्वरसँग विन्ती गरे। त्यसपछि उसले प्रार्थना गर्न छोडे, किनभने उनी डराए। यो सोच्दै लुत वास्तवमा परमेश्वरको पक्का सत्य सन्तान थिए या थिएनन्, नयाँ जन्म पाएका व्यक्ति थिए या थिएनन्, तर लुत परमेश्वरका सन्तान थिए र परमेश्वरले उसलाई बाहिर निकाल्नलाई भन्नुभयो र बाहिर निक्लन परमेश्वरले उसलाई भन्नुभयो अनि परमेश्वरले भन्नुभयो, म यस सहरलाई नष्ट गर्न सक्दिन जबसम्म तिमी बाहिर आउँदैनौ त्यस सहरबाट। श्रीमती पनि उससँग सहरलाई छोडेथे, तर तिनले पछाडि सहरतिर हेरेर त्यसै बेला नुनको खामामा परिवर्तन भइन्। यो अनौठो सुनाइ पर्ला, खालि तिनले पछाडि फर्केर सहरतिर हेर्दामा नै किन तिनी नुनको खामा बनिन्? मित्र, पछाडि फर्केर सहरतिर हेर्ने कुरामा विशेष अर्थ छ। किन तिनी पछाडितिर हेरिन्? यो स्पष्ट छ कि यद्यपि तिनी सदोमबाट बाहिर निस्किआए तापनि तिनले त्यहाँ नै आफ्नो मन र हृदयलाई छोडिराखेकी थिइन्। त्यस सहरमा हुने हरेक कुराहरूमा, क्रियाकलापहरूमा तिनी उल्झेकी थिइन्। त्यहाँ हुने मोज मजा, पार्टी, नाच गानमा उल्झेकी थिइन्। सम्भवत त्यस खास दिन त्यहाँ कुनै त्यस्तो कार्यक्रम थियो र तिनी त्यहाँ वास्तवमा जान चाहेकी थिइन्। म सोच्दछु तिनले लुतलाई रिसाएर भने, किन हामी यसरी यस सहरलाई छोड्ने? अनि पछाडि फर्केर त्यस सहरमा हेर्ने अर्को कारण पनि छ, किनभने तिनले परमेश्वरलाई विश्वास गरिनन् कि उहाँले त्यस सहरलाई नष्ट गर्नुहुनेछ भनेर। तर उहाँले त्यस सहरलाई नष्ट गर्नुभयो र उहाँले तिनलाई नुनको खामामा बदलाइ दिनुभयो, परिवर्तन गरिदिनुभयो। हाम्रो निम्ति यहाँ यी पदहरूमा महान पाठ यो छ कि सदोमबाट परमेश्वरले लुतलाई बचाउने कुराले चर्चको स्वर्गीय यात्राको पूर्व तस्विर दिन्छ। मित्र, महाक्लेश भन्दा पहिले, दण्ड आउन भन्दा पहिले चर्चको स्वर्गीय यात्राले स्थान लिनेछ, किनभने परमेश्वरले आफ्ना जनहरूलाई यसमा भएर जान दिनुहुन्न। ती मानिसहरू जो लुत जस्तै अति नै दुर्बल पवित्र जनहरू पनि स्वर्गीय यात्रामा उठाइ लगिनेछन्। अनि यदि तपाईँले ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा विश्वास गर्नुभएको छ र तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ कि तपाईँ पनि स्वर्गीयमा उठाइ लगिनुहुनेछ। यो चर्च महाक्लेश अवधिमा जाने छैन भन्ने कुराको अद्भुत उदाहरण हो। तिनीहरू ख्रिस्टमा विश्वासद्वारा धर्मी ठरिएका छन् र यो मानिस लुत पनि परमेश्वरको सामने विश्वासद्वारा धर्मी ठरिएका थिए। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
चाहने ला मित्र, आशा गर्दछु कि तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रमबाट आत्मिक आशिषहरू पाइरहनु भएको छ। यदि तपाईहरूसँग कुनै यस कार्यक्रम सम्बन्धी सुझावहरू छन् भने या कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोला। पत्रचारको निम्ति हाम्रो ठेगाना यस प्रकारको छ: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स नम्बर 16925, कोलकाता 700034, इन्डिया। फेरि एकपल्ट हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बाकस सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै बिदा चाहन्छौँ। अर्को दिनमा हामी यही मिटर ब्यान्डमा यही समयमा भेट हुनेछौँ। तबसम्मलाई नमस्कार।